रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ, म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान आजदेखि शुरू। समतामूलक न्यायोचित समाज निर्माणका लागि न्यायको बाटोमा अगाडि बढ़न प्रधानमन्त्रीको आग्रह। कोरोना संक्रमणबाट पछिल्लो समय थप 4 जनाको मृत्यु। र विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरूद्धको लड़ाईमा सहकार्य गर्न जापान र चीनका विदेश मन्त्री बीच सहमति। अब समाचार विस्तारमा। लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान आजदेखि शुरू भएको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज जूम मार्फत विशेष कार्यक्रमको आयोजना गर्दै लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान शुरू गरेको हो। अभियानको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले लैंगिक हिंसा अन्त्य गर्दै समानतामूलक न्यायोचित समाज निर्माणका लागि सबैलाई समृद्ध, समानता, सभ्यता र न्यायको बाटोमा अगाडि बढ़न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले विगतमा संस्कृति, परम्परा र पछौटेपन लगायतका कारण महिलामाथि विभिन्न प्रकारका हिंसा हुने गरेको उल्लेख गर्नुहुँदै आगामी दिनमा हिंसा अन्त्यका लागि संविधान र कानूनको पालना र हाते मालो गरी अगाडि बढ़नु पर्नेमा जोड़ दिनुभयो।
हाम्रो संविधान महिलाहरू सम्बन्धमा असमानताको अन्त्य, विभेदको अन्त्य र महिला विरुद्ध हुने हरेक प्रकारका हिंसाहरूको नियन्त्रण र अन्त्य, त्यसका सम्बन्ध बालिकाहरूको हक, महिलाहरूको प्रजनन सम्बन्धी हक, अन्य महिला विरुद्ध हुने हिंसा जन्य कुराहरू वा सामाजिक पछौटेपनका कारणले मान्यताहरूमा रहेका असमान भावहरू तिनीहरूलाई अन्त्य गर्ने सम्बन्धमा स्पष्ट मार्गदर्शन गरेको छ। यो हामी सबैको साझा अभियान, हामी सबैले साझा अभियानलाई हाम्रा संयुक्त प्रयासहरूबाट, हाम्रा एकताबद्ध प्रयासहरूबाट अगाडि बढाउन जरुरी छ।
प्रधानमन्त्री ओलीले विभेद अन्त्यका लागि शिक्षा र सचेतना मार्फत जागरूक गराउन सकिने र दण्डको माध्यमबाट अपराध एवं हिंसा नियन्त्रण गरी समानताको बाटोमा अघि बढ़न सकिने बताउनुभयो। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि देशमा सुशासन कायम गर्दै समृद्ध र न्यायोचित समाज निर्माणको संकल्प सहित सरकार अगाडि बढ़ेको समेत स्पष्ट पार्नुभयो।
सुशासन र विकासको बाटोबाट समृद्धि र समृद्धि मात्र होइन, सामाजिक न्याय र समानता सहितको समाज जसमा समृद्धि सबैका लागि, समृद्धि सुखका लागि, उपलब्धिहरू सबैका लागि, उपलब्धिहरू राष्ट्रका लागि, उपलब्धिहरू मानव जातिका, यस अर्थमा हामी हाम्रो देशलाई उठाउन चाहन्छौ। यिनै संकल्पहरूलाई अगाडि बढाउने उद्देश्यका छन् हामी हाम्रा घोषणा पत्रहरू तयार गरेका छौँ, हामीले हाम्रा नीति कार्यक्रमहरू तदनुसार ल्याएका छौँ। यिनलाई कार्यान्वयन गर्नका लागि योजनाबद्ध ढंगले अगाडि बढ्नका लागि कार्य योजनाहरू तयार गरेका छौँ। विभेद केही सामाजिक मान्यताका कारणले भएका छन् जसलाई शिक्षा, चेतना, कानून, त्यसको प्रभावकारी कार्यान्वयन आदिबाट हटाउन सकियो। अपराध कानून विरुद्धको कुरा हो, अपराध मानवता विरुद्धको कुरा हो, अपराध हिंसाको कुरा हो, त्यसकारण त्यसलाई कानूनद्वारा अपराधीलाई दण्डित गरेर पीड़ितलाई न्याय दिएर र त्यसको प्रभावकारी नियन्त्रणद्वारा त्यसलाई उपयुक्त बाटोमा लान सकिन्छ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले महिला तथा बालबालिकामाथि हुने हिंसाको अन्त्यका लागि थप कानून निर्माण भइरहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले लैंगिक हिंसाको अन्त्यका लागि तीनै तहका सरकारले अभियान अगाडि बढ़ाउनु पर्ने तथा आफू र आफ्नो परिवारबाट हिंसा अन्त्यका लागि प्रतिबद्ध भएर सबै लाग्नु पर्नेमा जोड़ दिनुभयो।
सरकारले यसलाई न्यूनीकरणको लागि आफ्ना विशेष योजना बनाउन आवश्यक छ। सामाजिक, आर्थिक, शैक्षिक विकास हामीले जबसम्म गर्न सक्दैनौँ र तीनवटै स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार हामी मिलेर त्यसलाई अभियानको रूपमा अगाडि बढाउनु पर्ने आवश्यकता छ।
महान्यायाधिवक्ता अग्नि खरेलले संविधान र कानूनले प्रत्याभूत गरेका महिला हिंसा विरूद्धको व्यवस्थाको कार्यान्वयन गर्ने गराउने कुरामा महान्यायाधिवक्ताको कार्यालय सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा छेत्रीले समाजमा हुने लैंगिक हिंसा अन्त्यका लागि राज्यको प्रतिबद्धतामा सहकार्य गर्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले प्रतिवर्ष दर्ता हुने 42% लैंगिक हिंसाका घटना मध्ये 97% महिला र बाल बालिका माथि हुने गरेको र 75% हिंसाका घटना नातेदार र चिने जानेकाबाट नै हुने गरेकाले यसको अन्त्यका लागि हातेमालो गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा विभिन्न प्रदेशका सामाजिक विकास मन्त्रीहरू, लैंगिक हिंसा विरूद्धका अभियन्ताहरू, अधिकार कर्मीहरूको सहभागिता थियो। लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान हरेक वर्ष नोभेम्बर 25 डिसेम्बर 10 मनाइँदै आइएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रूपन्देहीको सैना मैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रूपमा विकसित गरिने बताउनु भएको छ। सैना मैनामा आज एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताउनुहुँदै गौरवका आयोजनाको काममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो। मन्त्री पौडेलले तीनै तहका सरकारको संयुक्त प्रयासमा त्यस क्षेत्रमा रहेका भौतिक पूर्वाधार लगायतका काम भइरहेकोले त्यस क्षेत्र व्यवस्थित शहरका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले बुटवल चन्द्रौटा हुँदै धान खोलासम्मको सड़क निर्माणका लागि सरकारले आवश्यक बजेट छुट्याइसकेको बताउनुहुँदै सैना महिनामा चक्रपथ निर्माण पूरा भएपछि नगर थप समृद्ध बन्नेमा आफू ढुक्क रहेको बताउनुभयो। भौतिक योजना तथा निर्माण मन्त्री वसन्त कुमार नेम्बाङले सरकारले फुसको छानो भएको घर हटाउने कार्यक्रम अघि बढ़ाएको बताउनु भएको छ। मन्त्री नेम्बाङले आज पाँच थरको फालेलुङको तीन सीमानामा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी स्थापनाको उद्घाटन गर्नुहुँदै सो कुरा बताउनु भएको हो। मन्त्री नेम्बाङले सरकारको उपस्थितिमा स्थानीय सरकारले काम गरिरहेको बताउनुहुँदै फुसको छाना भएका घरको लागि टीन उपलब्ध गराउने कार्य अघि बढ़ेको बताउनुभयो। भारतको पश्चिम बंगालसँग सीमाना जोड़िएका पाँच थरको तीन सीमानामा 25 सशस्त्र प्रहरीको दरबन्दी रहने बताइएको छ। महोत्तरीको बर्दीवासमा स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाको अवज्ञा गर्दै बिहानैदेखि स्थानीयवासीले प्रदर्शन जारी राखेका छन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान 9 बजेदेखि बिहिबार बिहान 6 बजेसम्मका लागि बर्दीवासमा निषेधाज्ञा जारी गरेको छ। सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। बर्दीवास नगरपालिका 14 शुभम बस्तीकी 6 वर्षीय बालिका गुलाब शाह खातुनको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कड़ा कार्यवाहीको माग गरी स्थानीयले हिजो मंगलबारदेखि प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले बिहानैदेखि पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेका छन्। हिजो बेलुकादेखि अहिलेसम्म मुलुकभर थप 4 कोरोना संक्रमितको मृत्यु भएको छ। नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा सुनसरीको रामधुनी नगरपालिका 6 40 वर्षीय पुरूष र सुनसरीको धारान उपमहानगरपालिका 7 50 वर्षीय महिलाको गैराती मृत्यु भएको अस्पतालले जनाएको छ। बाँकेमा उपचारका क्रममा दाङकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 77 वर्षीय महिलाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा गैराती मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। त्यसै गरी चितवन मेडिकल कलेजमा उपचाररत नवलपुर जिल्ला गैंडाकोट नगरपालिका वडा नम्बर 8 60 वर्षीय पुरूषको आज बिहान मृत्यु भएको छ। सवारी दुर्घटनामा परेर कार्तिक 29 अस्पतालमा भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिनुभयो। अछामको कमल बजार प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको संचालित पीसीआर परीक्षणमा आज थप 7 कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा 1 महिला र 6 पुरूष रहेका प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो। सरकारले सन्थाल जातिका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। ओर्लाबारी नगरपालिका 8 स्थित नदी किनारामा बस्दै आएका सन्थाल जातिको प्रस्तावित एकीकृत बस्तीको अवलोकनपछि शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले त्यस क्षेत्रमा व्यवस्थित एकीकृत बस्ती विकास गर्ने जानकारी दिनुभएको हो। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सन्थाल जातिको उत्थान र विकास गर्न एकीकृत बस्ती निर्माण गरी उनीहरूको जीविकोपार्जनको विकल्प तयार गर्नुपर्ने विषयमा चासो देखाएपछि मन्त्री श्रेष्ठ सचिव डाक्टर रमेश प्रसाद सिंह शहरी विकास तथा भवन विभागका उच्च अधिकारी सहितको टोली झापाको उर्लाबारी स्थित सन्थाल बस्तीको अवलोकन गर्न पुगेको थियो। भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन भएको भूमि सम्बन्धी समस्या समाधान आयोगले आफ्नो कार्यलाई तीव्रता दिएको छ। चालू आर्थिक वर्षभित्र 100 स्थानीय तहमा काम सम्पन्न गर्ने गरी पछिल्लो चरणमा 14 स्थानीय तहमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पत्र उपलब्ध गराउने काम शुरू गरेको आयोगले जनाएको छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
पहिलो चरणमा 100 स्थानीय तह छनौट गरेको र त्यसमध्ये पनि 14 स्थानीय तहहरूसँग सम्झौता गरी कार्य प्रारम्भ गरिएको छ। केही दिनमा अन्य 86 स्थानीय तहहरूसँग समेत सम्झौता गरी चालू आर्थिक वर्षभित्रै काम सम्पन्न गरिसक्ने आयोगले लक्ष्य लिएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद गेवाली:
यो वर्ष नेपाल सरकारले देशका 100 पालिकामा काम गर्ने निर्णय गरे अनुरूप काम गर्छौ र त्यसमा पनि शुरूआतका 14 पालिकाको सम्झौता गरिएको छ। असारको लास्टसम्ममा सुकुम्बासी, अव्यवस्थित बसोबासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई हामीले पूर्जा वितरण गर्ने कार्ययोजनाका साथ कामलाई अगाडि सारेका छौं।
आयोगसँग पहिलो चरणमा सम्झौता गरेका स्थानीय तहहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको लगत संकलन गर्नका लागि लगत संकलन इकाई बनाउने, कर्मचारी नियुक्त गर्ने र अन्य आवश्यक प्रबन्ध मिलाउने कामको तयारी थालेको बताइएको छ। झण्डै 6 यतादेखिकै जटिल समस्याका रूपमा रहेको भूमि सम्बन्धी समस्या समाधानका लागि आयोग र स्थानीय तहले ऐन नियम तथा कार्यविधि बमोजिम तीव्र गतिमा काम गर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालको भनाइ छ।
ठूलो समस्याको रूपमा रहेको जग्गाको स्वामित्व लिने कुरा, लालपिला लिने कुरा, यो आयोगले नै अर्थात् स्थानीय पालिकाले दिन्छ भन्ने आधारको रूपमा भूमि सम्बन्धी स्थानीय तहले गर्नुपर्ने कामहरू द्रुत गतिमा हामी अगाडि बढाउँदैछौ।
कञ्चनपुर जिल्लामै सबैभन्दा बढी भूमिहीन सुकुम्बासी समस्या रहेको र त्यसको समाधानका लागि आयोगले छिटो छरितो तरिकाले आफ्नो काम गर्नुपर्ने प्रतिनिधि सभा सदस्य नरबहादुर धामीको सुझाव रहेको छ।
काम पूरा गर्नका निम्ति एजेन्डा बनाएका छौँ, यो आयोगले काम थालनी गरेको छ र हाम्रो यो सरकार हुँदै गर्दा सत्य कुरा चाँडै नै जनता जग्गा धनी हुनेछ।
कञ्चनपुर जिल्लामा बाढी पीड़ित, आरक्ष पीड़ित, मुक्त कमैया, मुक्त हलिया, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका मुद्दा विगत लामो समयदेखि उठ्दै आएको भए पनि हालसम्म व्यवस्थापन हुन सकेको छैन। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरूद्धको लड़ाईमा सहकार्य गर्न जापान र चीनका विदेश मन्त्रीहरू बीच सहमति भएको छ। जापान भ्रमणमा रहनुभएका चीनिया विदेश मन्त्री वाङ यी र उहाँका जापानी समकक्षी तोशिमित्सु मोटेगीले दुवै देश बीच व्यापारिक व्यावसायिक यात्रा पुनः शुरू गर्ने सहमति भएको हो। सहमति अनुसार दुवै देश बीच यसै महिनाको अन्त्यदेखि व्यावसायिक यात्रा शुरू हुनेछ। विश्वमा हाल चीन दोस्रो र जापान तेस्रो ठूलो अर्थतन्त्र भएका मुलुक हुन्। जापानमा कोरोना भाइरस संक्रमणको दर पछिल्ला दिनहरूमा केही बढ़ेको देखिए पनि त्यहाँको सरकारले रोग नियन्त्रण र आर्थिक क्रियाकलापलाई सँगसँगै लैजाने नीति अवलम्बन गरिरहेको छ। जापान र चीन बीचको सम्झौता अनुसार एवं व्यावसायिक व्यक्तिका लागि 14 क्वारेन्टाइनको नियम पनि लागू हुने छैन। विश्वभरि कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 14,15,900 नाघेको छ। पछिल्लो 24 विश्वमा 5,43,335 जना नयाँ संक्रमित थपिएका छन्। विश्वमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या 6 नाघिसक्दा कोरोना संक्रमण निको हुनेको संख्या पनि बढ़ेर 4,15,00,000 98,000 पुगिसकेको छ। कोरोना संक्रमण सबैभन्दा बढ़िरहेको अमेरिकामा कुल संक्रमितको संख्या 1,29,56,000 नाघिसक्दा 2,65,943 जनाको मृत्यु भएको छ। अमेरिकापछि संक्रमित संख्या उच्च रहेको भारतमा कुल संक्रमितको संख्या 92,22,200 नाघिसक्दा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि 1,34,743 पुगेको छ। अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले अमेरिकाको विश्व राजनीति पुनरागमन भएको र अमेरिकाले विश्वलाई नेतृत्व दिन फेरि तयार भएको बताउनु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन परिणाम स्वीकार गर्ने उद्घोष गरेपछि निर्वाचित बाइडेनले विश्वको नेतृत्व अब फेरि अमेरिकाले गर्ने घोषणा सार्वजनिक गर्नुभएको हो। अफगानिस्तानको बामियान शहरमा अज्ञात समूहले दुईवटा बम विस्फोट गराउँदा दुई ट्राफिक प्रहरी सहित 14 जनाको मृत्यु भएको छ। बम विस्फोटमा पनि अन्य 45 जना भन्दा बढी मानिस घाइते भएका छन्। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। युद्धको 16 दिने अभियान आजदेखि शुरू। समतामूलक न्यायोचित समाज निर्माणका लागि न्यायको बाटोमा अगाडि बढ़न प्रधानमन्त्रीको आग्रह। कोरोना संक्रमणबाट पछिल्लो समय थप 4 जनाको मृत्यु र विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरूद्धको लड़ाईमा सहकार्य गर्न जापान र चीनका विदेश मन्त्री बीच सहमति। हवस् त यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला।